यो रेडियो नेपाल हो। बिहान छ बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाब तयार पार्नु भएको छ। प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको गत कार्तिक 28 गतेको बैठकमा प्रस्तुत गर्नुभएको प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाई राख्न लाग्नु भएको हो। पूर्व निर्धारित सचिवालयको बैठक आज अपरान्ह 1 बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आधारभूत रूपमा प्रधानमन्त्री ओलीको जवाब तयार भएको र त्यसले उहाँमाथि लगाएका आरोपबारे स्पष्ट गर्ने बताउनुभयो। यसअघि यही मंगिर 3 गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरे अनुसार लिखित जवाब दिन उहाँलाई 10 दिनको समय दिएको थियो। उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाब दिने जनाउनु भएको थियो। आरोप पत्रको आदान प्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भइरहेका बेला आज बस्ने सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्ण रूपमा हेरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस नियन्त्रण एवं उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता उपलब्ध गराउन सबै अस्पतालहरूलाई निर्देशन दिएको छ। हिजो मन्त्रालयको सचिव स्तरीय बैठकले जोखिम भत्ता उपलब्ध गराउन सबै कोविड अस्पतालहरूलाई निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। कोविड 19 को विरूद्धमा काम गर्ने कर्मचारीको असोज महिनासम्मको जोखिम भत्ता सबै अस्पताललाई पठाइसकिएकाले यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सम्मको कोविड संक्रमितको उपचार खर्चसहित जोखिम भत्ता 66,87,45,000 रूपियाँ अस्पतालहरूमा पठाइसकिएको र कार्तिकको जोखिम भत्ता र संक्रमितको उपचार खर्चको रकम पठाउने क्रममा रहेको पनि जनाएको छ। कोरोना भाइरसबाट हिजो देशभर थप 1,703 जना संक्रमित भएका छन्। हिजो 10,460 नमूनाको पीसीआर विधिबाट परीक्षण गरिदा 1,007 जना पुरूष र 696 जना महिला गरी 1,703 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसैगरी हिजो थप 1,236 जना संक्रमण मुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ। कोरोना भाइरस संक्रमणका कारण हिजो थप 23 जनाको मृत्यु भएको छ। सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोरोना भाइरसको पीसीआर परीक्षण र उपचार निशुल्क रूपमा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणार्थी परिचय पत्रका आधारमा नेपाली नागरिक सरह कोरोना भाइरसको पीसीआर परीक्षण र उपचार गर्न सम्बन्धित प्रदेश, स्थानीय तह, प्रयोगशाला र अस्पताललाई आग्रह गर्नुभएको छ। निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहजीकरण समितिको बैठकले विमानस्थलका लागि मापदण्डका सम्बन्धमा एक साताभित्र छलफल गर्ने निर्णय गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको समेतजकत्वमा हिजो मन्त्रालयमा निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्निकाय समन्वय सहजीकरण एवं समस्या समाधान गर्न गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले विमानस्थल निर्माणका लागि लगानीको मोडालिटी सम्बन्धमा अर्थ मन्त्रालयमा एक साताभित्र छलफलको आयोजना गर्ने र त्यसको समन्वय नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने जिम्मेवारी तोकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको हवाई क्षेत्रमा लगाइएको युरोपेली युनियनको प्रतिबन्ध चाँडै हट्ने बताउनु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशन गरेको एभिएसन सेफ्टी रिपोर्ट सन् 2020 हिजो सार्वजनिक गर्नुहुँदै मन्त्री भट्टराईले नेपालको हवाई सुरक्षा स्तर अन्य मुलुकको तुलनामा अगाडि रहेकाले त्यसलाई युरोपियन युनियनले उडान प्रतिबन्ध लगाइरहनुपर्ने कुनै कारण नभएको धारणा राख्नुभयो। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आइकाओको ग्लोबल एभिएसन सेफ्टी प्लानको 60% भन्दा माथि नेपालको प्रगति रहेको र यो स्तर दरलाई 75% पुर्याउने लक्ष्य रहेको पनि जानकारी दिनुभयो। सरकारले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युत आपूर्तिका लागि सौर्य प्रणाली जडान गर्ने जनाएको छ। निर्माणको अन्तिम चरणमा रहेको विमानस्थलमा 10 मेगावाट क्षमताको सौर्य प्रणाली जडान गरिने भएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईबीच हिजो ऊर्जा मन्त्रालयमा वातावरणीय हिसाबले पनि स्वच्छ ऊर्जाको प्रयोगलाई बढ़ावा दिने उद्देश्यका साथ सौर्य प्रणाली जडान गर्ने विषयमा छलफल भएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद र प्रदेश सभालाई जीवन्त एवं जनमुखी बनाइनुपर्ने बताउनु भएको छ। संघीय संसद सचिवालयद्वारा हिजो काठमाडौँमा आयोजित संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तर्क्रिया कार्यक्रमको उद्घाटनमा उहाँले विधि विधान निर्माणमा जनताका भावना समेटिए मात्र संसद सफल हुने धारणा राख्नुभयो। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले संघले कानून नबनाएर प्रदेश र स्थानीय तहले काम गर्न सकेन भन्ने अवस्था नआओस् भनेर संघीय संसद तयार रहेको बताउनुहुँदै त्यसका लागि सरकारलाई पनि आग्रह गर्नुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेमवाङले पुष्पलाल मध्य पहाड़ी लोकमार्ग सहित मुख्य सड़क तथा पूर्वाधारका आयोजना समयमै पूरा गर्न सरकारले प्रभावकारी कदम चाल्ने हिजो पाँच थरमा आयोजित कार्यक्रममा बताउनु भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले ग्रामीण क्षेत्रका निजी आवास पुननिर्माणको काम अन्तिम चरणमा पुगेको हिजो जनाएको छ। भारतका विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृंगलाले घनिष्ठ मित्र र छिमेकीका नाताले नेपाल भारतबीच सहकार्य एवं साझेदारी अपरिहार्य रहेको हिजो राजधानीमा आयोजित कार्यक्रममा बताउनु भएको छ। गुल्मीको इस्मा गाउँपालिकामा हिजो जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँचजनाको घटनास्थलमा नै र अर्को एकजनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो। र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण हेटौँडा भरतपुर बर्दघाट 220 केबी प्रसारण लाइन आयोजना हेटौँडाका कार्यालय प्रमुख इन्जिनियर ईश्वरी प्रसाद जयसवाल विरूद्ध हिजो विशेष अदालत काठमाडौँमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ। बिहान छ बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।